શ્રીમદજી 15 અધ્યાય પહેલો ભાગ માં હામે હેર્ન લાઈ રહ્યા છું રીતિ વિધિ કે પરમેશ્વર કો વચન કુન છે કુન માં વિશ્વાસ કરને વિશ્વાસ રાખશે માણસે પર કે રીતિ વિધિ માંથી પરમેશ્વર કો વચન માથી 15:1-9 પહેલા આમી પડો તબ યરુશલેમકા શાસ્ત્રી ર ફરીસીહરૂ તેસો ભંદે યેશુ કહાં આયે તપાઈંકા ચેલાહરૂલે કિન પ્રાચીનહરૂકો રીતિલાઈ ભંગ ગર્દછન્ કિનકી જબ તિનીહરૂ રોટી ખાન્છન્ તબ તિનીહરૂ આફ્ના હાત ધુંદૈનન્ તર ઉહાંલે જવાબ દિએર તિનીહરૂલાઈ ભન્નુભયો તિનીહરૂ પણ કિન આફ્નો રીતિથીતિદ્વારા પરમેશ્વરકો આજ્ઞાલાઈ ભંગ ગર્દછન્ કિનકી પરમેશ્વરલે યેસો ભંદે આજ્ઞા ગર્નુભયો આપના બાબુ ર આમાલાઈ આદર કર અને જસલે બાબુ આમાલાઈ શ્રાપ દિન્છ ત્યો નિશ્ચય નઈ માર્યોસ તર તિમીહરૂ ભન્દછૌ જસલે આપના બાબુ આમાલાઈ મબાટ તપાઈલાઈ જે ફાયદા હુને થિયો ત્યો ચાહિ ભેટી ભએકો છ પણ ભન્લા ત્યો સ્વતંત્ર હુને છ ર આપના બાબુ આપની આમાલાઈ આદર નગરોસ યસરી તિમીહરૂલે આપનો રીતિ થિતિ દ્વારા પરમેશ્વરકો આજ્ઞાલાઈ કમમા તુલ્યાએકા છૌ હે કપટીહરૂ હો યેશાયાહુલે યસો ભન્દે તિમીહરૂકો વિષયમા ઠીકૈ ભવિષ્યવાણી ગરે યો જાતિ આપનો મુખલે ચાહિં મેરો નજીકમા આઉછ ર આપનો ઓઠલે મેરો આદર ગર્છ તર યિનીહરૂકો હૃદય મદેખી ટાઢો છ તર યિનીહરૂ વ્યર્થમા મેરો ઉપાસના ગર્છન કિનકી માનિસહરૂકા આજ્ઞાહરૂલાઈ ધર્મ શિક્ષાહરૂ નઈ સિકાઉછન ત્યસૈલે પ્રશ્ન હૈ તપાઈંકો વિશ્વાસ કે માથી છ માનસિક શિક્ષા કે પરમેશ્વરકો વચન ધર્મ રીતિવિધિ કે પરમેશ્વરકો સત્ય પ્રતિજ્ઞા અબ આજ જતાતતૈ વિભિન્ન ધર્મહરૂ છન જુઠો શિક્ષાકો સમૂહહરૂ છન ઈ સબ કિન ફસાઈ રહેછ ભને ત્યો સબમા ચાહિ વિશ્વાસ નઈ માનસે રીતિવિધિ અથવા માનસિક શિક્ષાલાઈ નઈ उनीहरूले विश्वास गर्दैछन् अनि त्यसलाई चाहिँ परमेश्वरको शिक्षा भन्दैछ त्यसैले विचार गरौँ है के हुन्छ जब त्यहाँ परमेश्वरको वचन छ बाइबल अनि झुटो शिक्षकहरूले बाइबल नै बोक्ने अनि तर उनीहरूले चाहिँ परमेश्वरको वचनमा उनीहरूले चाहिँ मान्छेको शिक्षा चाहिँ घुसाउन थाल्छ अनि त्यही कुरा यहाँ प्रभुले भन्दै हुनुहुन्छ के जस्तो भने एउटा राम्रो पेय पदार्थ छ अङ्गुरको जुस भन त्यसमा चाहिँ अलिकति थप्दिउँ अब अङ्गुरको जुस राम्रो छ तर त्यसमा चाहिँ अब अलिकति के थप्दिउँ अलिकति के भन्छ तपाईँले नोभान त्यो चाहिँ विषादी हो कि तरकारीमा राख्ने त्यो अलिकति धेरै नराख्नु अलिकति थप के हुन्छ त्यसले पुरै जुसलाई चाहिँ खत्तम गर्दैछ धेरै चाहिँदैन अलिकति मात्र थपेपछि पुग्छ त्यसैले हेर्नुहोस् यहाँ प्रभु येशूले चाहिँ त्यस्तै कुरा गरिदिनुहुन्छ मत्ती 15:2 उनीहरूले चाहिँ के गराइरहेछ भने परमेश्वरको वचनमाथि चाहिँ उनीहरूले थपेको थिए अनि उनीहरूले यसरी प्रभु येशूलाई चाहिँ भन्दैछन् दुई पद तपाईँका चेलाहरूले किन सुन्नुहोस् है प्राचीनहरूको रीतिलाई भङ्ग गर्दछन् ओहो परमेश्वरको वचनकै तहमा ल्याइदिया रहेछ उनीहरूले प्राचीनहरूको रीति है त्यो परमेश्वरको वचनै थिएन त्यो त प्राचीनहरूको रीति हो नि त तर उनीहरूले भन्छ तपाईँको चेलाहरूले चाहिँ प्राचीनको प्राचीनहरूको अथवा उहिलेदेखिको हाम्रो रीतिलाई भङ्ग गर्दैछन् त्यो त भएन नि भन्दैछ अनि उनीहरूले त्यसैले यो परमेश्वरको वचनमा मान्छेको रीतिलाई थपेपछि के भन् है 9 पदमा हामी पाउँछौ है अनि त्यही कुरा प्रभुले भन्नुहुन्छ यिनीहरू व्यर्थमा मेरो उपासना गर्छ जब मानिसले परमेश्वर वचनमा थप्न थाल्छ उनीहरूको उपासना चाहिँ व्यर्थमा हो किनकि उनीहरूको विश्वास नै अब गलत ठाउँमा छ किनकि मानिसहरूका आज्ञाहरूलाई देख्नुभयो प्राचीनहरूको रीतिलाई मानिसहरूका आज्ञाहरूलाई धर्म शिक्षाहरू चाहिँ सिकाउँछन्, परमेश्वरको वचनमा उनीहरूले थपिराख्छन्। अनि त्यसलाई त उहाँले खमीर भन्नुभएको छ, होइन, अघि हेरेको छ सदुतीहरू उनीहरूको खमीरदेखि होसिया। अनि यो थप्नाले चाहिँ के भयो हेर्नुहोस् है, यो कुरा चाहिँ छ पदमा उहाँले बताउनुहुन्छ है। र आफ्ना बाबुआ आफ्नी आमालाई आदर नगरोस्, यसरी अब सुन्नुहोस् है, तिनीहरूले आफ्नो रीतिथितिद्वारा जुन चाहिँ उनीहरूले थप्या थियो परमेश्वरको वचनमा, त्यो थप्दाखेरि चाहिँ के हुँदो रहेछ, परमेश्वरको आज्ञालाई बेकममा तुल्याएका छ। यति गम्भीर कुरा, परमेश्वरको वचनमा त्यसैले के पनि नथप भनेको, परमेश्वरको वचनलाई चाहिँ बेकममा तुल्याउँछ। बेकममा भनेको यो चाहिँ व्यस्तको, यो चाहिँ अर्थात् के भन्नु, त्यही तपाईँको एकदम तपाईँलाई ताकत दिने दुध अथवा अङ्गुरको रस छ, तपाईँलाई काम नलाग्ने मात्र होइन तपाईँलाई हानिकारक बन्न जान्छ। अब अलिकति यहाँ सहायता चाहिने चाहिँ यो बुझ्नलाई, यो के हो यो भेटीको कुरा जुन बुवा आमालाई सहायता गर्ने इत्यादि कुरा छ नि, पन्ध्र अध्यायको चारदेखि छ। यहाँ जुन भेटी भनेर अनुवाद भएको छ यो शब्द चाहिँ हिब्रूमा कोर्बान भन्छ, कोर्बान है। अनि भेटी के थियो भने, अब बुवा आमालाई आदर गर भनेको दशाज्ञ मध्ये एउटा आज्ञा, अनि छोरा छोरीहरूले आफ्नो बुवा आमा अनि प्रायः जस्तो उनीहरू आफ्नै निम्ति काम गर्न नसक्ने भएपछि, वृद्ध भएपछि, अब उनीहरूलाई हेर्ने त छोराछोरीले त, अनि तर उनीहरूले चाहिँ एकातिर परमेश्वरको वचन छ आफ्नो बुवामालाई आदर गर्ने, तर अर्कोतिर उनीहरूले चाहिँ यस्तो रीति बनाएको थियो कि, यस्तो नियम बनाएको थियो कि प्राचीन रीति, अनि त्यो रीतिमा के थियो भने उनीहरूलाई चाहिँ एउटा बहाना निकाल्न मिल्थ्यो कि बुवामालाई सहायता नगर्न, अनि उनीहरूले मुखले मात्र भने पुग्थ्यो, ओहो बुवा आमा तपाईँलाई सहायता गर्नुपर्ने, तर मेरो जम्मै पैसा मैले चढाइसकेँ भेटी चढाइसकेँ, मुखले मात्र भन्ने पुग्थ्यो, घरमै भए पनि हुन्छ त्यहाँ दिनु पर्दैन थियो, मैले त्यो जम्मै परमेश्वरको लागि मैले कुर्बान भइसकेँ, त्यसैले ऊ चाहिँ अब पन्छी ऊ स्वतन्त्र भयो, ऊ चाहिँ परमेश्वरको आज्ञा पालन गर्नु पनि परेन, त्यस्तो खालको नियमहरू चाहिँ यो उनीहरूले बनाएको थियो, उनीहरूको सब अनि यसको कारण थियो क्या, त्यो सब स्वार्थमा थियो, लोभमा। अनि यसको नतिजा के भयो भने नौपदमा हेर, यिनीहरू व्यर्थमा मेरो उपासना गर्छ, भनेको मतलब काले ओठले है मुखले चाहिँ उहाँलाई प्रभु प्रभु भन्दैछन्, आदर गर्दैछन्, त्यसैले पुरा देखाउटी मात्र थियो। अनि साँच्चै नै कुनै परमेश्वरको वचन अनुसार काम गर्नु पर्यो, उनीहरूलाई मन लागेन भने साँच्छ एउटा प्राचीनको रीतिविधि लागू गरिदियो सक्यो। अनि यसरी चाहिँ यहुदी धर्म चाहिँ चलिरहेको थियो, रवि यसो आउँदाखेरि खत्तमै थियो वास्तवमा है। त्यसैले हामी के पाउँछौ आठ पदमा, ओठले चाहिँ मुखले चाहिँ मेरो नजिकमा आउँछ, ओठले मेरो आदर पनि गर्छ, तर यिनीहरूको हृदय मदेखि टाढो छ। त्यसबाट के बुझ्छौ, परमेश्वर तपाईँको हृदय चाहनुहुन्छ, परमेश्वर मेरो हृदय चाहनु खोजिरहनु भएको छ, हाम्रो ओठले चाहिँ उहाँले हामीलाई अनेक भनौला उहाँले, तर हाम्रो हृदय हेर्दै हुनुहुन्छ, हृदयमा छ भने ओठमा भएको पनि राम्रो भयो, व्यर्थमा भएन, हृदय चाहिँ खोक्रो छँदै छैन, ओठमा चाहिँ अनेकौँ अनेकौँ उहाँलाई चाहिँ भनेर चाहिँ उहाँलाई चाहिँ कुनै पनि खर्च हुँदैन। त्यसैले दाउदले लेखेको छन् नि एकचोटि भजन सङ्ग्रह 51 फर्किहाल्नेछ, तर भजन सङ्ग्रह 51 दाउदले भजन सङ्ग्रह 51 दाउदले 6 भन्छन्, हेर्नुहोस् भित्री भागमा सच्चाई भएको तपाईँ चाहना गर्नुहुन्छ, भित्री भागमा अर्थात् मेरो हृदयमा तपाईँले चाहिँ सत्य खोजिरहनु भएको छ, साँच्चै नै परमेश्वरको उपासक खोज्दै हुनुहुन्छ। त्यसैले चाहिँ मानिसहरूको शिक्षादेखि होसियार हुनुहुन्छ, परमेश्वरको वचनलाई छोडेर चाहिँ मान्छेको शिक्षा सुन्दाखेरि जतिकै यस्तो राम्रो देखियोस् त्यसले चाहिँ हामीलाई छुटकारा दिन सक्दैन, हामीलाई स्वतन्त्रता दिँदैन है, सत्यले मात्र हामीलाई चाहिँ साँचो मुक्ति दिन सक्छ। प्रभुले नै भन्नुभयो, जब शुक्रले तिमीहरूलाई स्वतन्त्र पार्नुहुन्छ तब साँच्चै नै स्वतन्त्र हुन्छ, सत्यले तिमीहरूलाई स्वतन्त्र पार्नेछ। त्यसैले यो खण्डमा यो सिकाउँदै हुनुहुन्छ। त्यसपछि चाहिँ यो मत्ती 15:10 यहाँ चाहिँ हृदयको प्रदूषणको कुरा अब सुरु हुन्छ। हृदय खोज्दै हुनुहुन्छ प्रभु, अब यहाँ चाहिँ हृदयको प्रदूषण फोहोर मैलाको कुरा चाहिँ अब यहाँ आउँछ। किनभने अब प्रश्न आयो, तपाईँको चेलाहरूले त हात नधोइकन, अनि यो हात नधोइकन भनेको सफा हातले खाने मात्र कुरा गरे होइन, सफा हातले खानु त राम्रो हो, तर यो चाहिँ कसरी एउटा रीति नै गर्नुपर्ने, अनि अब कसरी उनीहरूले चाहिँ रीति गर्थे, अनि उनीहरूले वास्तवमा बत्तीसमा भन्ने नै शब्द प्रयोग गर्थे, पानीले यो धुने कार्य गर्थे उनीहरूले, अनि त्यो रीति पुरा नगरिकन खाएकोले चाहिँ जोसिया थिए। त्यसैले अब चाहिँ खास कुरा चाहिँ हृदयको हो भन्दै प्रभुले अगाडि बढाउनुहुन्छ 15:10। अनि उहाँले भीड़लाई बोलाएर तिनीहरूलाई भन्नुभयो, सुन र बुझ, मुख भित्र जे पस्दछ त्यसले मानिसलाई अशुद्ध पार्दैन, तर मुखबाट जे निस्कन्दछ त्यसले मानिसलाई अशुद्ध पार्दछ। त्यसैले कुन कुराले हो अशुद्ध पार्ने? मुखबाट छिर्ने चिजले होइन, तर हृदयबाट निस्किने कुराले। यहाँ प्रभुले के बताउँदै हुनुहुन्छ भने मान्छेको हृदय नै दूषित छ, अनि मान्छेको हृदय नै मूल समस्या हो, अनि मान्छेको स्वभाव यस्तो छ कि यसलाई बाहिरबाट सुधार्न खोजेर कुनै नियमहरू रीतिहरू पालन गरेर मान्छेले त्यही त प्रयास गरेर विभिन्न रीति गर्यो भने चाहिँ शुद्ध हुनलाई, अनि सायद अलिकति वातावरणलाई अलिकति बदलेर, अनि भित्रको चाहिँ मतलब छैन बाहिर कि बाहिर चाहिँ धुप पाल्ने एकदम बास्ना आउँछ, अनि टिङ टिङ घन्टी बजिरहेको छ होइन, बत्ती बलिरहेछ, अनि सब चाहिँ आफूलाई चाहिँ पवित्र भएको जस्तो उनीहरूलाई अनुभव गर्न अनि गरिरहेछ मान्छेलाई। तर समस्या चाहिँ हृदयमा हेर्नु न, पन्ध्रमा यहाँ पढ्दै जाँदाखेरि चेलाहरूसित बातचित हुन थाल्छ यस विषयमा 12 तब उहाँका चेलाहरू आएर उहाँलाई भने, यो कुरा सुनेर फरिसीहरूले ठेस खायो भने के तपाईँलाई थाहा भयो? रिसाइरहेछ उनीहरूमा 13। तर उहाँले जवाफ दिएर भन्नुभयो, हरेक बिरुवा जो चाहिँ मेरा स्वर्गीय पिताले रोप्नु भएको होइन उखालिनेछ, तिनीहरूलाई छोडिदियो, तिनीहरू अन्धाहरूका अन्धा अगुवा हुन्, अनि अन्धाले अन्धालाई डोरायो भने दुवै खाडलभित्र खस्नेछ। प्रभुले भन्नुहुन्छ त्यो मान्छेको शिक्षाहरूमा जसको जरा गाडिएको छ नि, मान्छेको रीति शिक्षाहरूलाई चाहिँ परमेश्वरको भन्दै उनीहरू विश्वास गरिरहेछ, त्यो तिनीहरू चाहिँ मेरो पिताले रोपेको बिरुवा होइन, मतलब चाहिँ उनीहरूलाई सजिलै उखेलिन्छ, उनीहरूको जरा गाडेको छैन ठिक ठाउँ। तर जसले चाहिँ परमेश्वरको वचनमा विश्वास गर्दछ, उनीहरूको जरा चाहिँ परमेश्वरको वचनमा छ भने चाहिँ यो चाहिँ मेरो पिताले रोपेको बिरुवा हो, यो चाहिँ उखालिने छैन। अनि त्यसपछि भन्नुहुन्छ उनीहरू त अन्धहरूका अन्धा अगुवा। तपाईँ कहिले एउटा अन्ध मान्छेलाई मलाई बाटो देखाइदियो भन्नुभएको छ, आँखै देख्दैन, म तपाईँलाई पछ्याउँछु कहाँ जानु, त्यो त खतरा हुन्छ होइन, अन्ध मान्छेले पनि कसरी बाटो देखाउँछ तपाईँलाई। त्यसैले उनीहरू चाहिँ अन्धहरूको अन्धा अगुवा, खाल्नुमा पुग्ने बाटो मात्र हो त्यो। अनि त्यसैले फेरि बताउन थाल्नुहुन्छ मान्छेको स्वभावै जन्मले नै खराब छ, कति गाह्रो यो मान्छेलाई यो स्वीकार गर्न, जन्मले नै म सानैदेखि म पापमा जन्मेको, जसरी दाउद अघि पढेको भजनमा आमाको गर्भबाट नै म पापी भएर जन्मेको हो, अनि त्यसैले गर्दाखेरि मेरो हृदय चाहिँ यस्तो छ। यहाँ 18 पढौँ, तर ती कुराहरू जो मुखबाट बाहिर निस्कन्छन् हृदयबाट निस्केर आउँछन्, र तिनले मानिसलाई अशुद्ध पार्छन्। हृदयबाट कस्तो फोहोर कुरा निस्किन्छ त 19 किनभने हृदयबाट नै खराब विचार, हत्या, परिस्त्रीगमन, व्यभिचार, चोरी, झुटा साक्षी, निन्दाहरू निस्कन्छन्, मानिसलाई अशुद्ध पार्ने कुरा यिनै हुन्। तर नधोइएका हातले खानाले मानिसलाई अशुद्ध पार्दैन भनेर उहाँले सिकाउनु। त्यसैले यसबाट के बुझ्छन् स्पष्टै, खाँचो के हो तपाईँ, खाँचो के हो? हामी मुक्ति पार्थेन भने एउटा नयाँ हृदय, मेरो खाँचो पनि यही नै थियो, तर जुन दिन प्रभु येशूलाई मैले ग्रहण गरेँ त्यही दिन उहाँले मलाई नयाँ गरी जन्माउनु भयो, मैले नयाँ हृदय पाएँ, अनि यो चाहिँ परमेश्वरको आत्माले दिने नयाँ जन्म भनिन्छ। अब जो चाहिँ यो फरिसीहरू जस्ता मान्छेहरू चाहिँ उनीहरू सब मानवीय शिक्षामा बसेर गरिरहेछौ नि हाम्रो धर्म हुनु सब उखेलिने बिरुवाहरू अनि अनि यहाँ यहीँबाट पनि देखिन्छ कि मान्छेहरू कति उनीहरू ख्याल गर्छन् अथवा परिश्रम गर्छन् एकदम ध्यान दिन्छन् केमा भने त्यो बाहिरी कुरामा होइन हात नधोएर खाए अनि भनौँ न अनि कति कुरामा होसियार पनि हुनुपर्छ हिजो सुनेको जस्तोमा त अब त फ्रुटी त कहिले पनि खाने जस्तो लाग्यो फ्रुटीको फ्याक्ट्रीमा त एकदम फोहोर छ अरे अनि ठिक हो हामी होसियार हुने हो के के खान्छौँ हाम्रो मुखबाट के तर छ नि त्यो जति गरे पनि यदि हामीले चाहिँ त्यो चाहिँ गर्छौँ अरे अनि ओहो यो चाहिँ चिल्लो यो चाहिँ पिरो होइन हो त्यो सब गर्नु पर्यो म पनि गर्नु पर्ला चाहिँ होइन अनि यो चाहिँ फोहोर होइन यसमा चाहिँ बढी यो अलि हानिकारक तत्त्व छ होइन अनि संसारको मानिसहरू कतिजना होइन स्वास्थ्य सम्बन्धी धेरै संवेदनशील भएर चाहिँ खाने नखाने गर्छन् गर्छन् तर त्यही मान्छे घर जान्छ फ्रेडको आफ्नो के अरे डिभिडी खोल्छ होइन अनि त्यहाँ चाहिँ आँखाबाट खान थाल्छ फोहोर कुराहरू कानबाट सुन्न थाल्छ फोहोर कुराहरू मुखबाट राख्ने त एकदम होल गर्ने होइन साफ सफा गर्ने इत्यादि तर दिमागलाई चाहिँ भयभरको फोहोरले चाहिँ उनीहरूले चाहिँ धेरैभरि भरिरहेछ त्यसैले कस्तो यो उल्टो पाल्छ क्या भन्ने कुरा चाहिँ प्रभुले देखाउँदै हुनुहुन्छ हामी पनि त्यही थियौँ यो भित्री प्रदूषण खाए थिएन तर प्रभुको ज्योतिमा आएपछि चाहिँ ओहो यो चाहिँ हृदयको प्रदूषण चाहिँ सबभन्दा डर लाग्दो रहेछ प्रभु हामीलाई सहायता गर्नुहोस् भन्दै हामी अगाडि बढ्न त्यसपछि हामी अब आइपुग्छौँ यो कनानी स्त्रीको ठुलो विश्वास चाहिँ पत्रुसको चाहिँ सानो विश्वास रहेछ यो त यहुदी एउटा बाह्र मध्ये एकको प्रेरित भएर होइन तर यहाँ एउटा अन्य जातिहरूसँग होइन ऊ त इजरायलको नजिक भएकोले चाहिँ उसले सिकेको रहेछ अनि त्यो कुरा हामीले हेर्न लागेछौँ सरस्वती पढ एक्काइस पददेखि तब यीशु त्यहाँबाट निस्केर टायर र सिडोनका इलाकाहरूतिर जानुभयो अनि हेर कनानकी एउटी स्त्री तिनै इलाकाहरूबाट आई र उहाँलाई यसो भन्दै कराएर भने म माथि दया राख्नुहोस् हे प्रभु दाउदका पुत्र मेरी छोरीलाई दुष्ट आत्माले नराम्रो गरी पक्रेको छ तर उहाँले उसलाई एक वचन पनि जवाब दिनुभयो प्रभु के अरे प्रभु यीशुलाई अनि उहाँ चाहिँ इजरायलको इलाकाबाट चाहिँ अलिक यो माथिको उत्तरपट्टि यो टायर सिडोन इलाका सिमानाको छेउमै पुग्नु भएको छ बाहिर पनि होइन इजरायलभित्रै हुनुहुन्छ तर त्यहाँ नजिक हुँदाखेरि चाहिँ त्यो टायर एउटा अन्य जाति स्त्री आएर चाहिँ आफ्नो दुष्ट आत्मा लागेको छोरीको लागि चाहिँ बिन्ती गर्न थाल्छ त्यसबाट हामीले के बुझ्छौँ भने उसले सुनेको रहेछ प्रभु यीशुको बारेमा त्यति मात्र होइन उसलाई त मसीह इजरायलमा आउनुहुनेछ उहाँ दाउदको पुत्र हुनुहुनेछ त्यतिसम्म पनि थाहा रहेछ अनि उसले त्यति मात्र होइन अझ विश्वासै गरेको रहेछ प्रभु येशु नै दाउदको पुत्र हो मसीह अनि उसले चाहिँ त्यो प्रभुको लाई उचित नाम थियो त्यो प्रयोग गर्दै म माथि दया राख्नुहोस् हे प्रभु दाउदको पुत्र भन्दै आउँदाखेरि अचम्म लाग्छ हामीलाई प्रभु येशु त एक शब्द बोल्नु दाउदको पुत्र भन्दाखेरि चाहिँ एउटा अन्य जातिले एउटा गैर यहुदीले भन्नु हुँदाखेरि चाहिँ प्रभुले कुनै पनि प्रतिक्रिया नै दिन अथवा प्रभुले चाहिँ ल ठिक भन्ने तिमीलाई अह त्यो पनि छैन केही पनि छैन अनि यसले चाहिँ हामीलाई के याद गराउँछ भने प्रभु येशु जुन पहिलो आगमन उहाँ आउनुभयो अनि उहाँको आगमनमा उहाँको जुन सार्वजनिक सेवाकार्य चलिरहेको थियो भइरहेको थियो त्यसको उद्देश्य चाहिँ हामीलाई बुझ्न मद्दत हुन्छ त्यो के भने उहाँ कहाँ आउनु भएको थियो भने चौबिस पदमा रहेको छ कस कहाँ आउनु भएको थियो भने चौबिस पद र उहाँले जवाब दिएर भन्नुभयो इजरायलका घरानाका हराएका भेडाहरू कहाँ बाहेक अरू कसैका म पठाइएको प्रभु येशु चाहिँ आफ्नो उद्देश्यमा केन्द्रित हुनुहुन्थ्यो मलाई चाहिँ इजरायलका पठाएको इजरायलको हराएको भेडाको पठाएको दाउदको पुत्र यु त यहुदी होइन अनि उहाँ त चुप लाएर बसिरहनु भएको राम्रो नराम्रो केही पनि भन्नु भएको छैन सहायता पनि गर्नु भएको छैन चेलाहरूलाई चाहिँ अलिकति अप्ठ्यारो लागिसक्यो कराएको कराइसक्यो यहाँलाई उसलाई चाहिँ बिदा दिँदैनस् न भनेको मतलब चाहिँ केही न केही गरेर चाहिँ उसले जाने तुलाइदिनुहोस् न समाधान गरिदिनुहोस् भनेर प्रभुले त जवाब यसरी दिनुहुन्छ अब त्यो स्त्रीले अर्को तरिकाले अब प्रयास गर्छ प्रभुलाई पुकार गर्न, उसले हार खाए छैन, उसको विश्वास प्रकट हुँदैछ यहाँ, अनि प्रभु येशूले त्यो सिकाउन चाहनुभएको यहाँ 25 पद। तब ऊ आई र यसो भन्दै उहाँलाई धन्यवाद गरी प्रभु मलाई सहायता गर, दाउदको पुत्र भन्दैन अब, उसले पनि बुझे म इजरायलको घरानाको लागि आएको हो भनेपछि, त्यसो भए प्रभु मलाई सहायता गर्नुहोस्। झन् हाम्रो अझ लाग्छ प्रभुको जवाफ चाहिँ यस्तो पो छ, तर उहाँले जवाफ दिएर भन्नुभयो, बल्ल बोल्नुहुन्छ, नानीहरूको रोटी को यो नानीहरू भने इजरायल, इजरायलको रोटी, नानीहरूको रोटी लगेर कुकुरहरूको सामु, कुकुरहरू त्यो चाहिँ कस्तो भने घरमा पालेको ससाना छोराछोरीहरू, माया लाग्दो हुन्छ नि त्यस्तो खालको शब्द होइन, अनि नानीहरूको रोटी लगेर कुकुरहरूको सामु फ्याँकिदिनु उचित होइन, त्यो त सही कुरा, घरमा कसैले के गर्दैन आफ्नो छोरालाई खुवाइरहेको रोटी, ए पापा तिम्रो ल्याऊ भनेर बोल्छ, त्यो त गर्दैन नि, त्यो त गर्नु उचित होइन। प्रभुले त्यो भन्दाखेरि त्यो त तुरन्तै बुझ्छ नि, उसले चाहिँ तुरन्तै उसको उसको विश्वासले गर्दा उसको जवाफ पनि जहिले पनि ठिक आउँछ 27 पद, अनि उसले भने हो प्रभु, उसले त स्वीकार गर्छ, ऊ एकदम आफूलाई होटिएन पनि प्रयास, ऊ नम्र हुन पनि प्रयास, मलाई कुकुर भन्ने अहँ त्यो भन्दैन, उसले चाहिँ आफूलाई होच्याएर हो प्रभु म कुकुर बराबर हो, तर कुकुरहरूले पनि आफ्ना मालिकहरूको टेबलबाट खसेका टुक्राहरूबाट खान्छ नि, त्यति भनेपछि प्रभुले भन्नुहुन्छ 28 पद, तब येशूले जवाफ दिएर उसलाई भन्नुभयो, हे नारी तिम्रो विश्वास ठुलो रहेछ, जस्तो इच्छा गरेकी छौ त्यस्तै तिम्रो लागि होस्, अनि उसकी छोरी त्यस घडीदेखि निको भए। प्रभु त्यहाँबाट जान अन्य जाति छ यहाँ, एउटा गैरीहरूजी जसको विश्वासको प्रशंसा प्रभुले गर्नु भएको छ, जुन आफ्नो चेलाहरूलाई पनि गर्न पाउनु भएको छैन, हे अल्पविश्वासी भन्नु परेछ पत्रुसलाई, तिम्रो विश्वास ठुलो रहेछ, त्यसैले व्यक्तिगत रूपमा चाहिँ प्रभुमा आएर नयाँ जन्म पाउन पाइरहेछ, मुक्ति पाउन पाइरहेछ, साथै यो छोरीको दुष्ट आत्मा समस्याबाट पनि चङ्गाइ भएको छ, इजरायलले विश्वास नगरे पनि त्यहाँ अरूहरूलाई चाहिँ मौका मिलि नै रहेको छ, अन्य जाति भए अनि त्यसपछि चाहिँ अब 4,000 प्रभु येशूले खुवाउनु भएको घटना पढ्न, 5,000 त खुवाउनु भएको, अब फेरि 4,000 पुरुषहरूको संख्या मात्र गर्दाखेरि जुन चाहिँ अब हामी पढ्न थालौँ, अनि 29 पदबाटै पढ्न थालौँ, अनि येशू त्यहाँबाट निस्केर गालिलको समुद्र लिएर आउनुभयो र पहाडमाथि गएर त्यहाँ बस्नुभयो, अनि ठुला ठुला भिड आफूसित लङ्गडा अन्धा लाटा कुन्जा र अरू धेरैलाई लिएर उहाँका आए, अनि तिनीहरूलाई येशूका पाउमा राखिदिए, अनि उहाँले तिनीहरूलाई निको पार्नु, यहाँसम्म कि लाटाहरू बोलेका, कुन्जाहरू निको भएका, लङ्गडाहरू हिँडेका, अन्धाहरू देख्ने भएका देखेर भिडहरू छक्कै परे र तिनीहरूले इजरायल र परमेश्वरको महिमा गरे। त्यो बेला त अचम्मको समय, बिरामी भेट्न पनि गाह्रो हुन थाल्यो होला ठाउँ ठाउँमा, त्यो सबै चङ्गाइ भए, जहाँ धेरै आश्चर्यकर्महरू भए जो चाहिँ निको हुन्छ, अनि वास्तवमा 1,000 वर्ष राज्य त्यस्तै भएछ, त्यहाँ त रोग एउटा पनि हुन्छ जब येशू ख्रीष्टको दोस्रो आगमन, अनि त्यसको सबै प्रमाणहरू दिएर पनि उनीहरूले उहाँलाई विश्वास गरेनन् भन्ने कुरा चाहिँ यहाँ जोड दिइरहेको छ है। अब चाहिँ 32 पद, तब येशूले आफ्ना चेलाहरूलाई आफूमा बोलाएर भन्नुभयो, यस भिडलाई म चिथ्याउँछु भनेको म दयाले भरिएको छु, किनकि यिनीहरू निरन्तर मसँग रहेका 3 दिन भइसक्यो र यिनीहरूसित खानालाई केही छैन, अनि म यिनीहरूलाई भोकै पठाउन चाहदिन, नत्र यिनीहरू बाटोमा मुर्छ पर्छ। 33 पद, अनि उहाँका चेलाहरूले उहाँलाई भने, यति ठुलो भिडलाई तृप्ति पार्नलाई यस उजाड स्थानमा हामी कहाँबाट यति धेरै रोटी पाउँ र? यसलाई विश्वास भनिन्छ कि अविश्वास? अविश्वास। अब याद गर्नुहोस्, 5,000 खुवाउनु भएको थियो प्रभुले, जुन चाहिँ बेलामा पनि त्यहाँ समस्या थियो, खानेकुरै थिएन, त्यत्रो हजारमा थियो, तर त्यो बेला जुन चाहिँ 14 अध्यायमा चाहिँ यस्तो हेर्नुहोस् त, त्यो बेलामा उनीहरूले यति भन्दाखेरि हामीले चाहिँ ल अब के गर्छ होइन, हामीले उनीहरूलाई छुट दिन सक्छौँ भनौँ न, यो 14:17 चाहिँ
छुट दिन सक्छौ होला हेर्नुहोस् त अनि तिनीहरूले उहाँलाई भन्यो यहाँ हामीसँग पाँचवटा रोटी र दुईटा मासु बाहेकहरू केही छैन कसरी खुवाउने त्यो चाहिँ हामीले छुट दिन सक्छौँ तर 15:33 चाहिँ छुट दिन मिल्दैन हेर्नुहोस् जहाँ चाहिँ यति ठुलो भिडलाई पिछे पार्नलाई यस उचारमा हामी कहाँबाट यति धेरै रोटी खुवाउन उनीहरूलाई छुटै छैन किनभने 5,000 खुवाउनु भएको उनीहरूले देखेकै हो होइन त पहिला त उनीहरूले देख्न पनि पाएको थिएन त्यसरी पाएको है त्यसैले ल भन्न सकिन्छ तर यहाँ देखिदेखि पनि उनीहरूले कसरी के भयो उनीहरूले बिर्से होला अविश्वासले जहिले पनि बिर्से भनेको मतलब परमेश्वरले गर्नुभएको आश्चर्य कर्महरू उहाँले गर्न सक्ने उहाँको क्षमता उहाँको दया उहाँको वास्ता अह सम्झिन सक्दैन अब हामीलाई चाहिँ उनीहरूलाई यसो भन्न सजिलो लाग्ला तर हामी आफैलाई सोचौँ न अब हामी नि हामीलाई होइन यहाँको कतिजना स्कुलमा जानुहुन्थेन तपाईँहरूको उदाहरणले जहाज आउन लाग्यो ओहो अब एक हप्ता बाँकी छ अब 6 दिन बाँकी छ के दिनु छैन फाइनल आइसक्यो अनि फिक्री बढ्न थाल्यो तयारी भएको छैन बुझ्नै सकेको छैन ट्युसन लिइरहेको छु कोचिङ क्लास लिइरहेको छु होइन अनेक गरिरहेको छु तर फिक्री नै फिक्री नै फिक्री अनि एकदम प्रार्थना पनि गर्न थाल्यो प्रभु मलाई सहायता गर्नुहोस् भन्ने अनि प्रभुमा राम्रोसँग भरोसा गरिरहेको छ अनि जाँच पनि आउँछ अनि कसो कसो पास हुन्छ ओहो कारण मैले त्यस्तो चिन्ता गरेछु है अनि ओहो प्रभु क्षमा गर्नु मैले एकदम तपाईँलाई भरोसा गरिनँ हुन्छ होइन सकिन्छ होइन सकिएन अनि 1 महिनाभित्र 2 महिनाभित्र 3 महिना फेरि अर्को जाँच आउँछ फेरि सुरु हुन्छ उसको फिक्र ओहो 3 महिना अगाडि प्रभुले सहायता गर्नु त भयो बिर्सेछ त त्योभन्दा फिक्री गर्नु हुँदैन थियो भनेर सिकेको पनि सिकेकै रहेछ अथवा कहिले काहीँ हामीलाई आर्थिक समस्या आउँछ कसरी यो महिना चाहिँ पुर्याउने हो गर्ने पुग्ला जस्तो छैन अनि फिक्री लाग्नु सक्छ राति पनि होइन अब उसले दिनुपर्ने मलाई दिदी पनि हुन्थ्यो माग्न पनि अप्ठ्यारो फेरि अनि प्रार्थना गर्यो होइन अनि त्यसलाई चाहिँ अनि कसरी कसरी कहाँबाट चाहिँ ठ्याक्क जुत्छ अनि ओहो बेकार मैले फिक्री गरेको छु फेरि बेकारमा 3 दिन 3 रात चाहिँ मैले निन्द्रा दिएको छु कता छुट्याएको छु है प्रभु मलाई क्षमा गर्नुहोस् मैले एकदम विश्वास गरिनँ तपाईँलाई म चाहिँ अब चाहिँ सिक्छु डरियो है 1 महिनाभित्र 2 महिना 3 महिना फेरि आर्थिक समस्या आउँछ नि फेरि सुरु भयो अब भनेपछि चेलाहरू तपाईँ त्यति गाडी नगर मलाई त्यसैले ठिक हो है प्रभु त्यो चाहिँ हाम्रो विश्वास है 14 र 15 अध्यायमा चाहिँ कस्तो छ त हाम्रो विश्वास हे नारी तिम्रो विश्वास ठुलो रहेछ यति खुसी पार्यो त्यो कनानी स्त्रीले प्रभुलाई है तिम्रो विश्वास ठुलो रहेछ किनभने लेखेको छ नि त हिब्रू 11:6 बिना विश्वास परमेश्वरलाई खुसी पार्नु असम्भव छ परमेश्वरलाई एउटै कुराले खुसी पार्ने विश्वास हामी चाहिँ कतिचोटि बाहिरी कुरा भन्छ कि हामीले गरेको के के कामहरू थियो होइन हामीले उहाँलाई साँच्चै नै विश्वास उहाँको वचन हो भने अनि हुरी बतास आउँछ समस्या आउँछ अभाव आउँछ के आउँछ तर विश्वास गरेर परमेश्वरलाई खुसी पार्ने त्यही हो ठुलो कुरा हामीले ठुलो काम गर्नु पनि पर्दैन अनि त्यो नै ठुलो काम हो के काम गरौँ भनेर पनि चलेछ एकचोटि परमेश्वर काम विश्वास गर जीवनलाई चलेर यही नै हो परमेश्वरले दिएको काम किन अब्राहम इसहाक याकुब सिमसोन दाउद यी सबैको नामहरू हिब्रू 11 अध्यायमा किन सूचित गरेको छ उनीहरूको विश्वासले गर्दा अनि उनीहरूले साँच्चै नै परमेश्वरलाई विश्वास गरेको कुराहरू उल्लेख गर्दै 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 म यसमा खुसी छु मलाई यो मनपर्छ जब म परमेश्वरलाई तिमीले परमेश्वर हुन दिन्छौ त्यही नै मलाई खुसी लाग्छ अनि हाम्रो अविश्वासले चाहिँ परमेश्वरलाई चाहिँ स्वार्थै सानो बनाउन जान्छ सक्दैन अस्ति हाम्रो अध्ययन गर्दै समस्यालाई नै ठुलो देख्ने, परमेश्वरलाई सानो देख्ने, त्यो अविश्वास भन्छ। विश्वासले भन्छ समस्या भन्दा मेरो परमेश्वर ठुलो छ। यो प्रतिज्ञाको देशका बढेमाका यो अनाकका सन्तानहरू पनि हाम्रो लागि त रोटी मात्र, विश्वासको लागि चाहिँ समस्या चाहिँ खानेकुरा रहेको, हामी खाइदिन सक्छौँ खाँच्चै भन्दैछ उनीहरूले। कालेबुर यो अस्तिकाबाट शनिबारको अध्ययनमा होइन, त्यसैले हामीले देख्छौँ है हाम्रो विश्वास, हाम्रो हृदय, हामी रीतिविधिमा बाहिरी कुराहरूमा हामीले होइन ठिक तरिकाले हामीले आमेन भने कि भनेन त्यस्तो कुरा होइन, हामीले ठिक तरिकाले चाहिँ ठ्याक्क मिलाएर प्रार्थना गरेको छैन, होइन, उहाँले हाम्रो हृदयमा विश्वास छ कि छैन हेरिरहनु भएको छ, अनि हामीले जाने नजाने पनि हामीले प्रार्थना गरौँ न उहाँलाई हेरौँ न, उहाँले चाहिँ यो चाहिँ मलाई मनपर्छ भन्नुहुन्छ, जब साँच्चै नै उहाँमा भरोसा गर्छ, मेरो स्वर्गीय पिताले रोप्नु भएको बिरुवा, यसरी चाहिँ हामी युना 15 अध्यायसम्म आज अध्ययन गरौँ। हामी आजको यो क्लास अलिकति छोटो भएछ तर ठिकै छ, हामी प्रभुको इच्छामा भोलि चाहिँ म 16 अध्यायदेखि अगाडि बढ्न थाल्नेछौँ।